الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا
ومن سيئات أعمالنا
محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما زاغ البصر وما طغى صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نورا من نور الله سیدنا سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت و رضوان فرماتے ہیں شش جہت جہت سمت مقابل شب و روز ایک ہی حال شش جہت 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 سمت مقابل شب و روز ایک ہی حال دھوم و نجم میں ہے آپ کی بینائی کی دھوم و نجم میں ہے آپ کی بینائی کی میرے دوستو بزرگو اہل سنت کا عقیدہ ہے کہ حضور سید عالم صلی اللہ تعالی علیہ وسلم کی ذات بے نظیر اور بے مثال ہے کائنات عالم میں کسی مخلوق میں چاہے وہ انسان ہو چاہے فرشتہ ہو چاہے جن ہو حور و غلمہ ہو کوئی بھی مخلوق ہے کسی مخلوق میں حضور کی مثال اور حضور کی نظیر نہ ہوئی نہ ہے اور نہ قیامت تک ہوگی. ہمارا عقیدہ امتناع النظیر, ہمارے علماء نے اس پر کتاب لکھا ہے, یعنی حضور کا نظیر اور مثال ہونا محال ہے, اور جو اس کو ممکن مانے کہ نہیں حضور جیسا بھی کوئی ہو سکتا ہے وہ گمراہ ہے. حضور جیسا کوئی نہیں. اسی عقیدے کو اعلی حضرت رضی اللہ تعالی عنہ فرماتے ہیں, لم یاتی نظیر کا فی نظر نظرین, مثلے تو نشد پیدا جانا, آپ کا جیسا کوئی دیکھنے میں کسی کو آیا ہی نہیں اور آپ کا مثل کوئی پیدا ہی نہیں ہوا. لم یاتی نظیر کا فی نظر مثلے تو نشد پیدا جانا, یہ ہے اہل سنت کا عقیدہ. حضور کی ذات گرامی تو اپنی جگہ ہے, حضور اکرم صلی اللہ تعالی علیہ وسلم کے جو اعضا ہیں, ناخن ہیں, بال ہیں, ہاتھ ہیں, پاؤں ہیں, ان کی کوئی مثال نہیں. حضور کا منہ مبارک جیسے تمہارا بال نظر آتا ہے ویسے ہی وہ نظر آتا ہے. نظر آنا اور بات ہے اور مثل ہونا اور بات ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے منہ مبارک کا عالم یہ ہے کہ آج بھی وہ زندہ ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے منہ مبارک میرے پاس بھی ہیں, لیکن میں دیکھتا ہوں کہ اس میں شاخ در شاخ در شاخ نکلتی جا رہی ہے. تو جب حضور کے منہ مبارک کا یہ کمال ہے کہ 1500 سال گزرنے کے بعد بھی وہ حیات زندہ موجود ہے, نہ گلتا ہے, نہ سڑتا ہے, نہ ٹوٹتا ہے, نہ اس میں کوئی چینجنگ آتی ہے. دنیا کا کوئی بھی بال ہو 1500 سال رکھو تو اس کی حالت خراب ہو جائے گی اور اس میں شاخ نکلنے کا سوال ہی نہیں پیدا ہوتا. تو جب حضور کے بال جیسا دنیا کا کوئی بال نہیں ہے تو حضور کی ذات جیسی کیسے ہو سکتی ہے؟ جب بال گلتا سڑتا نہیں زندہ ہے تو حضور اکرم صلی اللہ علیہ وسلم قبر پاک میں کس طرح سے زندہ ہوں گے؟ یہ خود وہ بال مبارک اس کی دلیل ہے. تو میں یہ عرض کرتا ہوں کہ ہر چیز حضور کی بے مثال ہے. اعلی حضرت فرماتے ہیں, پتلی پتلی گلے قدس کی پتیاں, پتلی پتلی گلے قدس کی پتیاں, ان لبوں کی نزاکت پہ لاکھوں سلام. ایسے خوبصورت لب تھے. فرماتے ہیں اونچی بینی کی رفعت پہ لاکھوں سلام. نیچی نظروں کی شرم و حیا پر درود, نیچی نظروں کی شرم و حیا پر درود, اور اونچی بینی کی رفعت پہ لاکھوں سلام. بینی کہتے ناک کو, حضور کی ناک کھڑی تھی. ارے دیکھتے رہو تو دیکھتے چلے جاؤ. آپ کی بینی مبارک میں حسن تھا, آپ کی آنکھوں میں حسن. آنکھ تو عجیب آنکھ تھی ماشاء اللہ. قرآن جس کی تعریف کرتا ہے کہ ما زاغ البصر وما طغى, جب نبی کی آنکھ نے خدا کا جلوہ دیکھا معراج کی رات میں تو جھپکی تک بھی نہیں. اس آنکھ میں یہ توانائی یہ طاقت کہ ما زاغ البصر وما طغى, حضور کی آنکھ کیسی ہے؟ دنیا دیکھ رہی ہے کہ جیسے سب کی آنکھ ہے, वैसे ही हुजूर की आंख है, लेकिन देखने में वैसी थी और ऐसी थी कि वैसी जैसी कोई भी नहीं। ऐसी आंख हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की है। एक मर्तबा अल्लाह ताला के रसूल हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम सहाबे किराम की महफिल में इरशाद फरमाते हैं, इन्नी अरा मा ला तरऊन, ऐ लोगो मैं वो देखता हूं जो तुम नहीं देख सकते। हुजूर की आंख वो देखती है जो तुम नहीं देख सकते। दुनिया में सबके लिए ऐलान है, जितने लोग जो कुछ देखते हैं वो तो हुजूर देखते ही हैं, और वो चीजें देखते हैं जो इंसानी फरिश्तों की जिनों की आंख जिसे नहीं देख सकती। आपको मालूम है आंख आंख अलग अलग है। हजरत मलकुल मौत की आंख जो हुजूर के गुलाम हैं, हदीस में आया है कि एक जगह हजरत मलकुल मौत रहते हैं और हर एक को देखते रहते हैं। सिर्फ देखते ही नहीं हैं, बल्कि उसकी तकदीर भी पढ़ते हैं कि कितने बजकर कितने मिनट पर कितने सेकंड पर ये मरना इसको है। जैसे ही वो उसके मरने का टाइम आता है फौरन वो पहुंच भी जाते हैं। सारी कायनात को कैसे देखते हैं, हदीस में आया है, जैसे कि तुम्हारे सामने खाने की डिश होती है, थाली होती है, ऐसे ही अल्लाह ताला ने मलकुल मौत के सामने पूरी दुनिया रख दी है। आपके सामने खाने की थाली हो तो आप अपना हाथ बढ़ाकर इधर से भी लुकमा ले सकते हैं, उधर भी हाथ मारते हैं, उधर की भी बोटी सरका लेते हैं, इधर का भी सालन खींच लेते हैं, कोई आपको तकल्लुफ होता है? पूरी दुनिया एक डिश की तरह अल्लाह ताला ने उनके सामने रख दी। सारी दुनिया की रूह वो जो मरने वाला है निकालते हैं, जैसे कि प्लेट में आप बोटी पर कब्जा करते हैं, ऐसे ही मलकुल मौत देखते रहते हैं कौन मरने वाला है। पकड़ा निकाल लिया, पकड़ा निकाल लिया, देर नहीं लगती है। हजरत मलकुल मौत की आंख हर वक्त सबको देखती रहती है। अरे जब खादिम का ये आलम है तो आका का आलम क्या होगा, उनकी निगाह कैसी होगी। हदीस में आया है कि हजरत मीकाईल अलैहिस्सलाम, ये भी फरिश्ते हैं, अल्लाह ताला ने इनकी ड्यूटी रखा है कि जिसको जो रिस्क मिले उसको उसी वक्त पहुंचा दीजिए। हजरत मीकाईल अलैहिस्सलाम कायनात की तमाम रिस्क खाने पीने की चीजों को हर वक्त देखते रहते हैं। आप देखते हैं, वो भी आंख है, आपकी भी आंख है, उल्लू की भी आंख है, गधे की भी आंख है। आंख आंख मत देखो, जात देखो कि उस आंख को अल्लाह ने कितनी तवानाइयां दी है। हजरत इस मीकाईल अलैहिस्सलाम हर एक का एक एक दाना देखते रहते हैं, किसके नसीब का क्या है वहां तक पहुंचाने का इंतजाम फरमा दिया करते हैं। ये हजरत मलकुल मौत हजरत मीकाईल अलैहिस्सलाम की निगाह का कमाल है। इसी तरह से मेरे दोस्त हजरत मुनकर नकीर जो कब्र में सवाल और जवाब करते रहते हैं, एक वक्त में लाखों जगह कब्रें बनती हैं, मलकुल मौत सबको देख रहे हैं, कौन मर रहा है, किसका जनाजा जा रहा है, किसकी नमाज पढ़ी जा रही है, कौन दफन किया गया है, दफन करके कौन कहां चला गया। इधर आपका काम पूरा नहीं होता, मलकुल मौत वहां पर पहुंच जाते हैं, मुनकर नकीर वहां पहुंचकर सवाल और जवाब करते हैं। जैसे कि हाथ की हथेली तुम देखते हो, हजरत मुनकर नकीर सारे रूए जमीन को इस तरह देखते हैं, उनकी आंख में अल्लाह ने ये ताकत अता फरमाई। ये खादिमों की आंख का आलम है। तो आका की आंख, आला हजरत इसीलिए फरमाते हैं कि शस जेहत संत मुकाबिल शबो रोज एक ही हाल। हुजूर के लिए छह दिशाएं एक दिशा जैसी है। छह दिशा है ना, नीचे ऊपर दाएं बाएं आगे पीछे, कितनी दिशाएं हो गई? छह। आप हर दिशा को क्या ऐसे ही देखते हैं जैसे आप आगे की दिशा में देखते हैं? पीछे देखना है तो आपको क्या करना होगा? ये मुंडा घुमाना होगा, इधर देखना है तो इधर, इधर देखना है तो इधर। ये हमारी इंसानियत और बशरियत है। लेकिन मेरे आका की बशरियत सर घुमाने की उसको जरूरत नहीं है। आला हजरत अकीदा दे रहे हैं कि शस जहत समते मुकाबिल, ये छह दिशाएं हुजूर के लिए ऐसे ही हैं जैसे सामने की दिशा। और आजकल तो आप देखेंगे ट्रक ड्राइवर आगे देखता है स्टीयरिंग पर और पीछे भी देखता, देखता है कि नहीं देखता? कैसे देखता है? मिरर होता, आईना होता है, बराबर दुनिया देख रही है कि वो सामने देख रहा है, लेकिन ये भी कह रहा है पीछे कार आ रही है, मारुति आ रही है, दूसरा खटारा आ रहा है, देख रहा है, इसकी निगाह इधर है और उधर की सब चीजें देख रहा है। बोले मिरर लगा है। अरे मिरर लगा है तो देखता है कि नहीं देखता है? ये मिरर ट्रक और तुम्हारे कार का है और मुस्तफा के सामने तजल्लिए इलाही का मिरर रहता है। ड्राइवर जब पीछे की चीज बगैर सर मोड़े देखता है तो मेरे मुस्तफा का कमाल सिर्फ पीछे ही देखना नहीं है, दाएं भी देखते हैं, बाएं भी देखते हैं, जमीन के अंदर भी देखते हैं, अर्श के ऊपर भी देखते हैं। शस जहत समत मुकाबिल, शबो रोज एक ही हाल और दिन और रात हुजूर के लिए एक सा है। आप दिन में देखते हैं और रात को टाबक टुइयां खेलते हैं। अगर चप्पल पहननी है, घर में अंधेरा है तो इधर इधर पैर जैसे इधर उधर करेंगे, कहीं नहीं मिलेगा। और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम अंधेरे कमरे में मुस्कुरा दे तो सुई मिल जाए। आपका बेटा अगर सो रहा है, अंधेरा है तो कहां सो रहा है? ऐसे टटोलेंगे तब हाथ पड़ेगा, तब देखेंगे। मुस्तफा को टटोलने की जरूरत नहीं, बल्कि हजरते आयशा टटोल रही हैं अपनी सुई तो मुस्तफा मुस्कुरा दिए तो फौरन सुई मिल गई। ये मेरे मुस्तफा प्यारे सल्लल्लाहु अलैहि वसल्लम के तबस्सुम का आलम है ये। और आंख में जो रोशनी है, जब दांत में इतनी रोशनी है तो आंख में कितनी रोशनी होगी? इसलिए आला हजरत ये अकीदा दे रहे हैं कि सच जहत समत मुकाबिल, शबो रोज एक ही हाल, धूम व नज्म में है आपकी बीनाई की। सूरह नज्म में आपकी रोशनी और आंख की बीनाई की धूम मची हुई है और मुस्तफा खुद फरमाते हैं इन्नी अरा माला तरौन, ऐ लोगो तुम्हारी आंख और है, मेरी आंख और है, मैं वो देखता हूं जो तुम नहीं देख सकते। अरे मुस्तफा तो वो आंख रखते हैं कि खुदा को किसी नबी ने भी नहीं देखा, रसूल ने अपनी आंखों से खुदा का जलवा देख दिया। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम जहर की नमाज पढ़ा रहे हैं। इस हदीस के रावी हजरते अबू हुरैरा रजी अल्लाह ताला अन्हु जहर की नमाज पढ़ा रहे हैं। हजरते अबू हुरैरा के अल्फाज सुन लो, शायद कोई कहे और ये सिहाए सित्ता की हदीस है। हजरते अबू हुरैरा फरमाते हैं सल्ला बिना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जुहरा वफी मुअख्खर सुफूफ रजुलुन फअसा अस्सलात। फरमाते हैं हुजूर ने हमको जहर की नमाज पढ़ाई और तमाम सफों में बिल्कुल आखिरी सफ में एक आदमी था। आपके मस्जिदों की सफ ऐसे नहीं कि दो सफ ढाई सफ, ये मस्जिद नबवी की सफ है। बच्चा बच्चा वहां मस्जिद में आता था, जमात से नमाज पढ़ता था। کتنے لوگ ہوں گے. ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں وفی مؤخر الصفوف رجل, ایک مرد بالکل آخری صف میں تھا, فاساء الصلاۃ, اس نے اپنی نماز میں گڑبڑی کی. جیسے نماز ٹھکانے سے پڑھی جانی چاہیے ویسے نہیں, تھوڑا ادھر ادھر اس نے اپنی نماز میں کوئی ایسی حرکت کی ہوگی کسی نے نہیں دیکھا. حضرت ابو ہریرہ فرماتے ہیں فسلم النبی فیضا سلم رسول اللہ صلی اللہ علیہ وسلم ناداہ یا فلاں, پھر حضور نے سلام پھیرا اور سلام پھیرنے ہی کے بعد ہی فرماتے ہیں اے فلاں نام سے. کس نے نماز میں گڑبڑی مچائی تھی؟ نماز حضور پڑھ رہے ہیں, آگے منہ ہے, حضور صلی اللہ علیہ وسلم سب سے آخری صف میں اپنی نماز میں گڑبڑ کرنے والے کو نام لے کر پکارا یا فلاں, اور جیسے ہی آپ نے پکارا پھر فرمایا الا تتق اللہ, کیا اللہ سے نماز پڑھتے ہوئے ڈرتے نہیں, ایسی حرکتیں کرتے ہو؟ اور فرماتے ہیں الا ترى کیف تصلی, دیکھ تو نے اپنی نماز کیسی پڑھی ہے. آخری صف والے کو حضور ڈانٹ رہے ہیں, اس کی اصلاح فرما رہے ہیں, فرماتے تیری نماز کیسی, تو نے کس ڈھنگ سے نماز پڑھی ہے, اپنی نماز کو تو نے خراب کیا. پھر ارشاد فرماتے ہیں اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں انکم ترون انہ ما انہ شیء انہ یخفا شیء علیہ, ارشاد فرماتے ہیں کیا تم یہ سمجھتے ہو کہ میں نماز پڑھا رہا ہوں تو کوئی چیز مجھ پر چھپی رہے گی؟ ما تصنعون, جو تم کام کرتے ہو, جو حرکت کرتے ہو, یہ مت سمجھو کہ تمہاری حرکتیں اور تمہارا چلبلاپن مجھ سے چھپا ہوا ہے. فرماتے ہیں واللہ انی ارا من خلفی کما ارا من بین یدی, سنو خدا کی قسم میں اپنے پیچھے ویسے ہی دیکھتا ہوں جیسے اپنے سامنے کی چیز دیکھتا ہوں. تم یہ مت سمجھو کہ میرا منہ قبلے کی طرف ہے اور تم نماز میں گڑبڑ کرو, کوئی سنت کے خلاف کام کرو تو مصطفیٰ تمہاری اس حرکت سے غافل ہوں گے. نہیں, خدا کی قسم کھا کے کہتا ہوں, رسول فرماتے ہیں کہ میں پیچھے بھی ویسے ہی دیکھتا ہوں جیسے میں تمہیں سامنے دیکھا کرتا ہوں. حضور تو قسم کھا کے کہیں کہ میں اپنے پیچھے کی چیز ویسے ہی دیکھتا ہوں جیسے سامنے دیکھتا ہوں, اور آج کا مسلمان کیسا کہ ماننے کے لیے تیار نہیں. حضور اکرم صلی اللہ تعالی علیہ وسلم قسم کھا کے واللہ فرماتے ہیں, قسم ہے اللہ کی میں اپنے پیچھے بھی ویسے ہی دیکھتا ہوں جیسے سامنے دیکھا کرتا ہوں. ایک اور حدیث سنو, یہ بھی حضرت ابو ہریرہ کی حدیث ہے اور بخاری شریف میں ہے. حضرت ابو ہریرہ فرماتے ہیں قال رسول اللہ صلی اللہ تعالی علیہ وسلم ما واللہ ما یخفا علیہ رکوعکم وخشوعکم, قسم خدا کی تمہارا رکوع بھی مجھ سے پوشیدہ نہیں رہتا, اور فرماتے ہیں تمہارا خشوع بھی مجھ سے پوشیدہ نہیں رہتا. رکوع کس کو کہتے ہیں؟ کمر کو جھکا کر کے ہاتھ گھٹنے پر آپ رکھ لیتے ہو اور سر سیدھا کرتے ہو, اسی کو رکوع کہتے ہیں. رکوع ہر ایک آدمی دیکھتا ہے کہ یہ رکوع کر رہا, لیکن خشوع کسے کہتے ہیں؟ دل کی کیفیت کا نام ہے خشوع. دل اللہ کی بارگاہ میں، سر اللہ کی بارگاہ میں جھکا ہوا ہو اور دل میں اللہ کا خوف ہو، یہ ہے خشوع، یعنی دل کی کیفیت کا نام خشوع ہے اور جسم کے جھکنے کا نام رکوع ہے. رکوع تو سب دیکھ لیتے ہیں اور مصطفیٰ فرماتے ہیں میری آنکھ وہ ہے کہ تمہارا رکوع بھی دیکھتی ہے اور دل کی کیفیت بھی دیکھتی ہے. سرکار نماز بھی پڑھ رہے ہیں، رکوع بھی دیکھ رہے ہیں. گمراہ فرقے کے لوگ کہتے ہیں نماز میں کسی چیز کا خیال نہیں آنا چاہیے، اگر حضور کا بھی خیال آ گیا تو نماز ٹوٹ جائے گی. اور حضور نماز پڑھ رہے ہیں، سب کا سجدہ خیال رکھ رہے ہیں، رکوع بھی بتا رہے ہیں، دل میں تمہارے دھڑکن اور خوش تمہاری حیثیت کیا ہے. کیونکہ آدمی اللہ اکبر کہتا ہے، آج ہماری نماز کی حیثیت کیا ہے کہ ہم نے تکبیر تحریمہ کی، رکوع کیا، سجدہ کیا، لیکن دل میں خشوع خدا کا خوف نہیں ہوتا. آپ یقین مانو یہ سب کی کیفیت ہے. ہم لوگ بھی ویسے ہی ہیں نکمے ٹائپ کے کہ نماز پڑھتے ہیں اور دل ہمارا کہاں ہوتا ہے، کسی کا بازار میں ہوتا ہے، کسی کا آفس میں ہوتا ہے، کسی کا انکم ٹیکس ادا کرنے میں ہوتا ہے، کسی کو پاسپورٹ بنوانے کا خیال ہوتا ہے، کسی کو کپڑا لینے کا خیال ہوتا ہے، کسی کو اپنی بیوی کے ناراض ہونے کا خیال ہوتا ہے، کسی کو بھاجی بکالا لانے کا ہوتا ہے کہ نہیں. یہ آدمی کا خشوع نہیں ہوتا، لیکن مصطفیٰ فرماتے ہیں تمہارے خشوع کو بھی میں دیکھتا ہوں. خشوع کو دیکھنا صرف اللہ کا کام ہے، لیکن اللہ کی عطا سے جناب مصطفیٰ دلوں میں تمہاری کیا کیفیت ہے اس کا بھی علم رکھتے ہیں جناب سرور کائنات صلی اللہ تعالی علیہ وسلم. اسی لیے ایک جگہ ارشاد فرماتے ہیں اتموا الرکوع والسجود، اپنے رکوع اور سجدوں کو مکمل مل طور پر ادا کرتے رہو، اس لیے کہ میں تمہارے رکوع اور تمہارے سجدے کو نماز کی حالت میں دیکھتا ہوں. پچھلی صف میں ہے اسے بھی دیکھتے ہیں، اگلی صف میں ہے اسے بھی دیکھتے ہیں، بیچ والی صف میں ہے اس کو بھی ملاحظہ فرماتے ہیں. اور قسم کھا کھا کر اللہ کے رسول اپنی بینائی کا اعلان کر رہے ہیں کہ میری آنکھ کتنی اعلی ہے، میری آنکھ جیسی دنیا کے پاس آنکھ نہیں ہے. تو دوستو جب نبی کی آنکھ بے مثل ہے تو آنکھ والا کتنا بے مثل ہوگا. حضور اکرم سید عالم صلی اللہ تعالی علیہ وسلم کی آنکھ کا یہ عالم ہے. آنکھ تو آنکھ، سنو، حضور ایک سواری پر بیٹھے ہوئے تشریف لے جا رہے تھے اور آپ کی سواری کا جانور اچھل پڑا. صحابہ کرام فرماتے ہیں کہ اس طرح اچھلا کہ ہمیں اندیشہ ہو گیا کہ کہیں سرکار جانور کی پیٹھ سے نیچے سرک نہ پڑے اور گر نہ جائیں، اس طرح اچھلا. تو حضور جانور کی پیٹھ سے خود اتر کر نیچے کھڑے ہو گئے اور ارشاد فرماتے ہیں سنو، یہاں دو قبریں ہیں اور دونوں پر عذاب ہو رہا ہے. تو حضور کو تو معلوم ہی تھا، لیکن جس جانور پر حضور بیٹھ گئے اسے بھی علم ہو گیا. وہ جانور جانتا ہے، آج کا جانور نہیں سمجھتا. وہ گزر رہا ہے اور زمین میں کیا ہو رہا ہے اس جانور کو خبر ہو گئی، جس پر جناب سرور کائنات صلی اللہ تعالی علیہ وسلم تشریف فرما ہیں. اور پھر حضور فرماتے ہیں دو قبریں ہیں اور دونوں قبروں پر عذاب ہو رہا ہے. کسی نے آج تک قبر کا عذاب دیکھا ہے؟ یہ چشمان رسول کی کا معجزہ ہے کہ نیچے قبر میں کیا ہو رہا ہے، یہ حضور نے دیکھ لیا. اور صرف یہی نہیں دیکھا، اور فرماتے ہیں دونوں پر عذاب کیوں ہو رہا ہے وہ بھی بتا رہے ہیں. فرماتے ہیں ایک پر عذاب اس لیے ہو رہا ہے کہ پیشاب کے چھینٹے سے نہیں بچتا تھا، اور ایک پر عذاب اس لیے ہو رہا ہے کہ وہ غیبت اور چغلی کرنے سے نہیں بچتا تھا. ان دو گناہوں کی وجہ سے قبر میں عذاب ہو رہا ہے. اے لمبے پائچے پہننے والوں، میں نے اس حدیث کو اس لیے بیان کیا ہے، ایک تو پائچہ لمبا गंदगी से तुम्हारा कपड़ा नहीं बच पाता। और वो लोग जो खड़े होकर जानवरों की तरह पेशाब करते हैं, इस हदीस से इबरत हासिल करें, जब खड़े होकर कोई इस्तिंजा करेगा यकीनन उसके जूते पर, उसके सॉक्स पर, उसके पायचे पर जरूर पेशाब के छींटे आएंगे, और जब कहीं सख्त जमीन पर धार मारेगा तो और छींटे आएंगे, अगर जोर से हवा चली तो उधर जाने के इधर ही आएगा। ये आलम है कितने उसके अंदर गलत चांस हो जाते हैं। और हुजूर फरमाते हैं जो पेशाब के छींटों से नहीं बचता कब्र में उस पर अजाब होता है। क्या कब्र में अजाब के लिए तैयार हो? कब्र में अजाब जो होता है, अगर उस अजाब का एक थोड़ा सा हिस्सा जमीन पर डाल दिया जाए तो सारे लोगों के मजे किरकिरे हो जाएं, सारे लोग बेकैफ बन जाएंगे। और अजाब ऐसा होता है कि मुर्दा चिल्लाता है, हुजूर फरमाते हैं ऐसी आवाज निकलती है कि अगर कोई इंसान सुन ले तो उसका हार्ट फेल हो जाए। इसलिए जब कभी मुर्दा जानवर चरते हुए हैं और आप देखेंगे चरते चरती बकरियां जानवर अचानक यूं कान खड़ा हो करके खामोश हो जाते हैं, हुजूर फरमाते हैं इन जानवरों को वो आवाज सुनाई देती है। और इंसान के कान में वो आवाज इसलिए नहीं आती है, अल्लाह वो बटन बंद कर देता है जो आपके कान की है। ये अल्लाह की कुदरत है, इन्नल्लाह अला कुल्ले शयइन कदीर, जब चाहे जिस चीज को सुनवा दे और जब चाहे ना सुनवाए। आप टीवी देखते हैं उसमें बोलने वाला बोलता रहता है कि नहीं बोलता? आप उसकी आवाज सुनते हैं, उसमें एक ऐसा बटन है कि दबा देते हैं तो होंठ हिलता है, आवाज नहीं सुनाई देती। आप बटन दबा दे तो बोलने वाला बोलता है, कान नहीं सुनता है। तो ये तो टीवी का बटन है, अल्लाह ताला उससे ज्यादा कुदरत रखने जाके उसी आवाज को जानवरों को सुना देता है और तुम्हारे कान का बटन बंद कर देता है, इसलिए कि तुमको जिंदा रखना है। ये उसका रहम और उसका करम है। और अगर सब मुर्दों के चीखों पुकार को सुनते तो ना कोई अपने ऑफिस में बैठ सकता था और ना कोई खाना खा सकता था, ना अपने बिस्तर पर सो सकता था। ये रहमान और रहीम का करम है कि वो आवाज आपको सुनने से महरूम रखा। लेकिन अजाब होता है पेशाब के छींटे से नहीं बचा तो अजाब होता है। और जो बड़े बड़े गुनाह करता है तो अपने कपड़ों को पाक रखना, रखोगे नीचा पायचा नहीं पहनोगे ना? आजकल ऐसा हो गया है, कुछ लोग तो इतनी मुखालफत पर आए हैं कि 3-4 पहनने लगे, और कुछ ऐसी मुखालफत पर आए कि बिल्कुल झाड़ू बना करके और पोता और साफ करने का कपड़ा समझ करके पायचा पहनते हैं, सड़क साफ करते हैं, और कोई इतनी मुखालफत करता है कि 3-4 पहनने लगा है। अजीब मामला है, सुन्नत के मुताबिक पहनने की आदमी कोशिश नहीं करता है। परवरदिगार आलम सबको ये तौफीक खैर अता फरमाए। तो एक था पेशाब के छींटे से नहीं बचता था, और दूसरे को फरमाते हैं कि चुगली और गीबत करता था वो उससे नहीं बचता था। आजकल हमारे माशरे में चुगली और गीबत की लानत सबसे ज्यादा है। जरा सी बात किसी ने कुछ सुनी तो उसमें बढ़ा चढ़ाकर पूरे मार्केट में बो, उसको क्या बोलते हैं यहां की जबान में, ज्यादा शोर मचा दिया तो बूम मचा देते, हाँ बूम मचा देते हैं। फला ने ऐसे किया, हालत क्या है, एक साहब के पड़ोस में एक साहब को उल्टी हुई, वोमिटिंग हुई, तो उसमें कोई चीज काली काली गिरी। तो उनकी बीवी ने अपने पड़ोसन से कहा कि देखो हमारे हस्बैंड को वोमिटिंग हुई है और उसमें कोई काली काली चीज गिरी है। बात खत्म हो गई। अब वो पड़ोसन अपने पड़ोसन से कहती है, अरे कुछ सुना? कहा क्या हुआ? कहा कि वो मसीतन के अब्बा को उल्टी हुई है, उसमें काले कौवे का पर गिरा है। देखो बात कहां से कहां चली गई। उसने बेचारी ने कहा कुछ काला काला उल्टी में गिरा है, तो अब वो काला काला क्यों रखे, वो दाल में काला इतना बना दिया कि इतने से इतना लंबा कौए का पर हो गया, पंख गिरा है। अब वो तीसरी पड़ोसन से कहती है, अरे सुना क्या हुआ। बोले वो मसीतन के अब्बा को उल्टी हुई है, काला कौआ गिरा है उसमें। ये है बात, बात इतनी सी होती है और उसको इतना बढ़ा चढ़ा कर कहते हैं। और फिर उसने चौथी अपने पड़ोसन से कहा कि अरे सुनी क्या हुआ। बोले गजब हुआ। कहा क्या हुआ। बोले काला कुत्ता गिरा है। अरे बोले ये तो बड़ा गजब हुआ, लेकिन उसको ये पता नहीं कि एक आदमी के हलक से कौवा कैसे निकलेगा, लेकिन फिर भी आदमी मान लेता है। और वो तो खैर चलो कौवा है, ये कुत्ता कैसे गिरेगा, इतना बड़ा, उसके हलक से उल्टी से कैसे निकले। चाहे बात मानने की हो ना हो, आदमी मान लेता है और बात का बतंगड़ बना देता है, राई का पर्वत बना देता है। ऐसे ही चुगली में बात कुछ होती है और कहां से कहां उसको पहुंचा दिया करते हैं। ये इतना बड़ा गुनाह है कि कितने शरीफ आदमियों की इज्जत इज्जत बर्बाद हो जाया करती है। चुगली और चुगलखोरी बहुत बड़ा गुनाह है, अजाब कब्र में आदमी मुब्तला होता है। इसलिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने गीबत और चुगली के बारे में ये इरशाद फरमाया है, आयत करीमा है। अल्लाह इरशाद फरमाता है जो गीबत करता है तो ऐसे ही है कि अपने मुर्दा भाई का गोश्त खा रहा। बोलो अगर कोई आपका भाई मर जाए और उसका गोश्त भून करके आपको खिलाया जाए तो खाओगे? खुदा की कसम मुंह कलेजे से आएगा। मुर्दार का कच्चा गोश्त तुम कैसे खाना पसंद करते हो। हुजूर फरमाते हैं कि जो मुसलमान इस बात को समझ ले कि जो मुर्दे भाई का गोश्त नहीं खा सकता है, उसे कैसे जुरात होती है कि एक अपने भाई की गीबत करता। गीबत इतना बड़ा गुनाह है। अल्लाह ताला इस गीबत और चुगली से हमारी जबान को बचाए। ये गीबत और चुगली हजार बुराइयों की जड़ बन जाती है। आज मुआशरे से इसको निकालो, अपने वजूद को पाक रखो और अपने जबान को गीबत से महफूज रखो। परवरदिगार आलम हमें दिल का सुकून अता फरमाए। तो मैं ये अर्ज कर रहा था, हुजूर की निगाह मुबारक और ये नजर इतनी वसी है कि सिर्फ जाहिरी चीजों को नहीं देखती, बल्कि अजाब हो रहा है और किस वजह से हो रहा है ये वजह भी हुजूर को मालूम है। तो दोस्तों, हुजूर की निगाह ऐसी अजीम है कि जिस तरफ उठ जाती है सुकून ही सुकून मिलता है। अल्लाह आला हजरत इमाम अहमद रजा इरशाद फरमाते हैं, जिस तरफ उठ गई दम में दम आ गया, जिस तरफ उठ गई दम में दम आ गया, उस निगाह इनायत पे लाखों सलाम। हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम की निगाह का ये आलम है और आपकी समाअत का आलम क्या होगा। बेमिसल काम है। एक वाकया सुनो, हजरते अबू बकर, इमाम अबू बकर बिन उमर, और दूसरे इमाम हैं इमाम अबू बकर बिन खालिद। हजरते इमाम अबू बकर बिन उमर इरशाद फरमाते हैं कि मैं इमाम अबू बकर बिन खालिद के पास बैठा हुआ था। इतने में हजरते अबू बकर शिबली, उनका भी नाम अबू बकर, सुनने वाले का भी नाम अबू बकर, आने वाले का भी नाम अबू बकर, ये हजरते अबू बकर शिबली कौन है? ये हमारे सिलसिले के कादरी सिलसिले के बुजुर्ग हैं। आला हजरत का शजरा पढ़ो तो उसमें आपको एक शेर मिलेगा, बहरे शिबली शेर हक दुनिया के कुत्तों से बचा, बहरे शिबली शेर हक दुनिया के कुत्तों से बचा, एक का रख अब्द वाहिद बेरिया के वास्ते। حضرت سیدنا ابو بکر شبلی رضی اللہ تعالیٰ عنہ یہ مرید ہیں حضرت سیدنا جنید بغدادی رضی اللہ تعالیٰ عنہ کے، اور حضرت جنید بغدادی مرید ہیں حضرت شیرین سقطی کے، اور حضرت شیرین سقطی مرید ہیں سیدنا شیخ معروف کرخی کے، اور سیدنا شیخ معروف کرخی مرید ہیں سیدنا علی رضا رضی اللہ تعالیٰ عنہ کے۔ پھر یہ سلسلہ سادات سے ہوتے ہوئے حضور تک پہنچا ہے۔ یہ حضرت ابو بکر شبلی، ان پر کیفیت طاری ہوتی تھی، جذب کا عالم رہتا تھا۔ بغداد کے لوگ انہیں دیوانہ کہتے تھے کہ ابو بکر دیوانہ ہو گیا۔ یہ آئے امام ابو بکر بن خالد کے پاس، تو ان کو دیکھ کر یہ کھڑے ہو گئے، اور کھڑے ہو کر معانقہ کیا اور ان کی آنکھوں کے بیچ میں بوسہ دیا۔ تو امام ابو بکر بن عمر رضی اللہ تعالی عنہ حضرت ابو بکر کے، ابو بکر شبلی کے جانے کے بعد پوچھتے ہیں، آپ نے ان کے ساتھ یہ تعظیم اور یہ ملنے کا انداز اختیار کیا، ان کو تو بغداد والے دیوانہ کہتے ہیں۔ یہاں تک بات ختم ہوئی۔ حضرت ابو بکر بن خالد رضی اللہ تعالی عنہ فرماتے ہیں، ان کے الفاظ سنو، کہتے ہیں کہ فعلتو بہی ما رأیتو رسول اللہ صلی اللہ علیہ وسلم فعل بہی، کہتے میں نے ان کے ساتھ یہ سلوک اس لیے کیا ہے کہ میں نے حضور صلی اللہ علیہ وسلم کو ان کے ساتھ یہی سلوک کرتے ہوئے دیکھا تھا۔ پھر آگے فرماتے ہیں، رأیتو رسول اللہ صلی اللہ علیہ وسلم فی المنام، کہتے ہیں کہ میں نے ایک دن خواب دیکھا، رسول اکرم صلی اللہ تعالی علیہ وسلم تشریف فرما ہے، فاقبل الی، تو یہ ابو بکر شبلی حضور کی خدمت میں تشریف حاضر ہوئے، فقام رسول اللہ صلی اللہ علیہ وسلم، تو حضور اکرم صلی اللہ تعالی علیہ وسلم کھڑے ہو گئے، وقبل بین عینیہ، اور حضور نے ان کے دونوں آنکھ کے بیچ میں بوسہ دیا۔ تو میں نے حضور کو یہ عمل کرتے ہوئے دیکھا، تو میں نے بھی وہی کام کیا جو حضور اکرم صلی اللہ تعالی علیہ وسلم کو عمل کرتے ہوئے دیکھا۔ تو فرماتے ہیں کہ پھر میں نے حضور سے عرض کیا کہ حل فعلتا بہی یا رسول اللہ، ابو شبلی کے ساتھ آپ نے ایسا کیوں کیا؟ یقال اہل البغداد، لوگ کہتے ہیں بغد ہوا مجنون، لوگ انہیں دیوانہ کہتے ہیں۔ تو حضور اکرم صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں کہ سنو، یہ شبلی وہ ہیں کہ روزانہ نماز پڑھتے ہیں، نماز کے پابند ہیں، اور نماز پڑھنے کے بعد وہ یہ وظیفہ کرتے ہیں، لقد جاءکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم، فان تولوا فقل حسبی اللہ لا الہ الا ہو علیہ توکلت وہو رب العرش العظیم۔ ابو بکر شبلی روزانہ اپنی نماز کے بعد اسے پڑھا کرتے ہیں، ثم، پھر وہ اس آیت کو پڑھنے کے بعد یقول السلام علیک یا محمد، السلام علیک یا رسول اللہ پڑھتے ہیں۔ حضور فرماتے ہیں پڑھتے ہیں، نماز بھی پڑھتے ہیں، اور مجھ پر درود یا رسول اللہ کہہ کر کے پڑھتے ہیں، اس کے لیے میں نے ان کی تعظیم کی ہے۔ کہاں بغداد اور کہاں مدینہ، کون نماز پڑھ رہا ہے حضور یہ بھی دیکھ رہے ہیں، اور کون صلاۃ و سلام پڑھ رہا ہے یہ بھی دیکھ رہے ہیں۔ اور حضور فرماتے ہیں یہ آیت نماز پڑھنے کے بعد تو یہ پڑھتے ہیں، یہ مجھے بہت پسند ہے، اس آیت اور وظیفے کو یاد کر لینا، ہر نماز کے بعد 11 مرتبہ پڑھ لینا، انشاءاللہ قبر میں فرشتے تمہاری عزت کریں گے، حشر میں رسول اکرم کی شفاعت نصیب ہوگی۔ آیت یاد رہے گی کیا میں نے پڑھا؟ لقد جاءکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم فَإِن تَوَلَّوْا فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ. یہاں سورہ ختم ہو جاتی ہے, اس کو یاد کر لینا اور حافظ جی لوگوں سے پوچھ لینا کہ کہاں ہے. لیکن اس میں ایک مسئلہ آپ یاد رکھ لو, اکثر میں نے پڑھنے والوں کو دیکھا ہے حریصن پر وقف کرتے ہیں. لقد جاءکم رسول من انفسکم عزیز علیکم بالمؤمنین رؤوف عزیز علیہ ما عنتم, اور اس کے بعد حریص پر رک جاتے ہیں. یہ بہت غلط انداز ہے پڑھنے کا. صرف حریص کہو گے تو اس کے معنی لالچی کے ہیں, اس لیے حریص کا صلہ علیکم ضرور ملانا, وقف کرنا ہے تو حریص علیکم بالمؤمنین رؤوف الرحیم. اللہ کے رسول تمہارے لیے خواہش مند ہیں, اللہ کے رسول تم کو مشقت میں پڑنا حضور کو ناگوار ہے, اس لیے حریص پر وقف مت کرنا, حریص علیکم پر وقف کرنا. اور اکثر ایسا دیکھا ہے کہ حضور مفتی اعظم ہند علیہ الرحمہ کے سامنے جب کوئی یہ پڑھتا تھا اور وقف کرتا تھا حریص پر, تو آپ کو ناگواری کا احساس ان کے چہرے پر ہوتا تھا. اور بعد میں ارشاد فرماتے ہیں حریص پر وقف مت کرو, حریص علیکم پر وقف کرو. تو قرآن پڑھنے کا انداز بھی ہونا چاہیے. تو میں یہ عرض کر رہا ہوں کہ اس سورہ پاک کے اس آخری آیت کو یاد کر لینا, اور انشاءاللہ اگر اس کی پابندی کرو گے تو جو تمہاری آخرت میں عزت ہوگی عزت ہوگی, لیکن دنیا میں بھی اس کی بڑی برکتیں ہیں. ایسی برکت ہے کہ چند مہینوں کے بعد اپنے گھر میں آپ برکت خود محسوس کرو گے. لیکن نیت برکت حاصل کرنے کی نہ ہو, خدا اور رسول کو راضی کرنے کی نیت ہو. ہم کسی کو وظیفہ بتاتے ہیں کہ یہ وظیفہ پڑھنا, تو 15-20 دن پڑھتا ہے اور پھر چھوڑ دیتا ہے. پھر آتا ہے تو میں نے کہا وظیفہ بتایا تھا پڑھا کہ نہیں, تو بولے کچھ فائدہ نہیں ہوا اس لیے چھوڑ دیا. اللہ کی پناہ, صرف دنیا کے فائدے کے لیے آج وظیفہ پڑھا جاتا ہے. اگر معلوم ہو جائے کہ رات بھر جو نماز پڑھے گا اس کو گورنمنٹ کی طرف سے 10 لاکھ روپیے دیے جائیں گے, تو کون نہیں پڑھے گا بولو؟ نہیں پڑھو گے؟ ارے بولتے ہی نہیں کہ میں کوئی فتویٰ نہیں لگا رہا ہوں. اگر گورنمنٹ اتنی موڈ میں آ جائے, آپ کی اتنی ہمدرد بن جائے کہ جو مسلمان رات بھر نماز پڑھے گا اس کو 10 لاکھ روپیہ صبح فجر کے بعد دے دیا جائے گا, تو میرا خیال ہے کہ شاید ہی کوئی لنگڑا لولا ہو جو نہ پڑھ سکے وہی باز رہے, باقی سب پڑھنے میں لگ جائیں گے. تو یہ نماز نماز کی طرح نہیں ہے, یہ دنیا کے لالچ کے لیے ہے, اس میں ثواب ملنے والا نہیں ہے. یاد رکھنا نماز پڑھو تو دنیا کی کوئی لالچ نہیں, کوئی وظیفہ پڑھو تو کوئی لالچ نہیں, صرف ایک ہی تمنا ہو کہ میرا رب راضی ہو جائے, رسول کی سنت ادا ہو جائے. اگر اس انداز سے تو آپ نے وظیفہ پڑھا تو ہر وظیفے میں برکت ہے. وظیفے میں جو برکت ہے وہ تو ملنے ہی والی ہے, آپ اس کی نیت کرو چاہے نہ کرو. اکثر میں نے کہا, آپ نے بھی سنا ہے کہ ایک پیر صاحب تھے, ان کا ایک بہت مالدار مرید تھا. پیر لوگوں کے بڑے بڑے مالدار مرید ہوتے ہیں, ہمارے بھی الحمدللہ ایک سے ایک مالدار مرید ہیں, کروڑوں نہیں اربوں ہیں, ہندوستان میں ہے باہر سے ہیں, ہوتے ہیں. اور کچھ لوگ بڑے عقیدت مند ہوتے ہیں. اس نے فرسٹ کلاس بنگلہ بنایا, بنگلہ بنانے کے بعد پیر صاحب کے پاس آیا, حضور اس کا انوگریشن کرنا ہے, اس کا افتتاح کرنا ہے. ابھی مولانا بھی افتتاح کرنے والے ہیں, بلڈنگ بنائی ہے مدرسے, آپ اپنی بلڈنگ نہیں ہے, मदरसे की, जो मदरसे की बिल्डिंग बनाता है वो अपनी भी बनाता है, नहीं बनाता? अरे जन्नत में इससे बड़ी बिल्डिंग बनेगी। यहाँ जो मस्जिद बनाता है वो समझो मस्जिद ही सिर्फ नहीं बनाता है, मन बना मस्जिदन लिल्लाहि ताला बनल्लाहु लहू बैतन फिल जन्ना, अल्लाह ताला जन्नत में उसके लिए महल बनाता है। मौलाना बोलते मैंने अपनी नहीं बनाया, आपने ही बनाया है आपने। यहाँ तो लोगों को आप दे रहे हैं बनाकर और अपनी प्रॉपर्टी वहां सेफ कर रहे हैं, यही तो सबसे बड़ी अकलमंदी है। असल बिल्डर यही है, ये बिल्डर तो बना बना के दूसरे को दे देता है। और यहाँ जो बिल्डिंग मस्जिद और मदरसे की बनाओगे वो ऐसा बिल्डर का काम है कि अपने ही अपना वहां पलाट अलाट हो रहा है, बिल्डिंग बन रही है। आप यहाँ ईंटे पत्थर से बनाते हो, वहां अल्लाह ताला सोने चांदी की ईंटें फरिश्तों के जरिए तुम्हारा माल बनाता है। तो मस्जिद में खूब देना। तो ये भी इफ्तिताह करने जा रहे हैं, कितने रुपए की बिल्डिंग बनाया? 70-75 लाख रुपए लगा दिया, 70-75 लाख। 20 तारीख को उसका इनॉग्रेशन है, जिसको अगर आना है तो सुबह 10 बजे से 11 बजे तक एक घंटे का प्रोग्राम है, उसका इनॉग्रेशन है। और एक ही आदमी ने पूरी बिल्डिंग बना दिया, ऐसे ऐसे मुरीद। मैंने उससे पूछा तुमने इतना बड़ा काम किया है तो अपने वालिद के, अपने किसी रिश्तेदार के नाम से इस बिल्डिंग को रख दो। तो क्या बोला, हजरत आपसे बड़ा कोई नहीं है, वो बिल्डिंग आपके नाम से रहेगी। तो मैं तो इस लायक नहीं हूं, लेकिन ऐसे ऐसे अकीदतमंद लोग होते हैं। उसने बहुत बड़ा बंगला बनाया और जब बंगला तैयार हो गया तो पीर साहब से कहा, हुजूर चल के कदम रख दीजिए और दुआ कर दीजिए। हजरत तशरीफ लाए, मसनद बिछी हुई है, कालीन बनी है, पीछे बारी है, आप बैठे। फिर बारी की तरफ देखा तो पीछे मस्जिद थी, बंगले के पीछे मस्जिद थी। तो आपने अपने मुरीद से पूछा, बेटा ये बारी क्यों लगाई है? तो कहने लगा, हवा उजास आने के लिए। हवा उजासी बोलते हैं ना, हवा और उजास आने के लिए। तो हजरत रोने लगे, अल्लाह वाले थे, फूट फूट कर रोने लगे। मुरीद घबरा गया कि मैंने कौन सी बात ऐसी कर दी। कहा, हुजूर क्या मेरी गुस्ताखी हो गई? तो फरमाते हैं, तुझे मुरीद होने का ढंग ही नहीं है। मुरीद हुआ था तो नीयत तेरी सही होनी चाहिए थी। देख ये बारी तूने लगाई और नीयत क्या की, हवा उजास। बोले, हवा उजास पर कोई कंट्रोल किसी का नहीं है। अगर तूने ये नीयत कर ली होती कि ये बारी मैं इस नीयत से लगाता हूं कि जब इमाम मस्जिद में किरात करे तो मेरे घर वाले सुने, मस्जिद में अजान हो तो घर में आवाज आए, मस्जिद में कुरान खानी हो तो घर में आवाज आए, अगर ये सही नीयत करता तो जब तक ये बारी रहती तुझको कुरान अजान सुनने का सवाब मिलता। और हवा उजास को तो आना है, वो तो खुद आती। नीयत सही हो तो दुनिया का फायदा तो मिलना है, वो मिलता चला जाएगा। अगर नीयत दीन की कर लिया तो दुनिया के फायदे के साथ आखिरत का सवाब भी मिलता चला जाएगा। इसलिए जो भी वजीफा पढ़ना हो, दुनिया की लालच में मत पढ़ना, और अल्लाह की रजा और उसके रसूल की खुशनूदी के लिए पढ़ोगे तो इंशाअल्लाह दुनिया का मामला भी सीधा होता चला जाएगा और आखिरत का तुम्हारा मामला तो सही होगा। तो मैं अर्ज कर रहा हूं, हुजूर मदीने मुनव्वरा में हैं लेकिन हजरत शिबली की नमाज को भी आंखों से देख रहे हैं, और कौन सा वजीफा पढ़ रहे हैं ये भी हुजूर सुन रहे हैं, कितनी मर्तबा पढ़ रहे हैं वो भी जान रहे हैं। अबू बकर शिबली को हुजूर पहचान भी रहे हैं, वो हुजूर की खिदमत में आए तो हुजूर उनकी इज्जत भी कर रहे हैं, और जिसे हुजूर इज्जत देते उसे खुदा इज्जत वाला बना देता है। वलिल्लाहिल इज्जतु वलिरसूलिही वलिल मोमिनीन वलाकिन्नल मुनाफिकीन ला یعلمون، عزت کا معنی ہے تو مصطفیٰ کے نام پر اپنے تمام تر جاہ و جلال کو قربان کر دو. حضور اکرم سید عالم صلی اللہ علیہ وسلم اس کی عزت کر رہے ہیں جو الصلاۃ والسلام علیکا یا رسول اللہ پڑھتا ہے، الصلاۃ والسلام علیکا یا محمد پڑھتا. ابو بکر شبلی یہی پڑھتے تھے. لوگ کہتے ہیں یا رسول اللہ کہنا شرک ہے، ارے کیا مشرک کی حضور تعظیم کریں گے؟ ابھی آج ایک اوریجنل فتویٰ میرے پاس آیا سہارنپور کا، کہ جو یا رسول اللہ کہتا ہے یا غوث کہتا ہے اس کو اپنی بیٹی دینا جائز ہے کہ نہیں. سہارنپور سمجھے؟ ہاں. اور دیوبند مدرسے سے پرانا مدرسہ ہے، یہ بہت بڑا مدرسہ ہے ان کا. وہاں کا فتویٰ آج ہی میرے پاس آیا، لکھا ہوا مہر لگی ہوئی کہ جو یا رسول اللہ کہتا ہے اس کو بیٹی دینا ناجائز اور حرام ہے. اور اگر پہلے وہ نہیں تھا ایسا اور شادی ہونے کے بعد ایسا ہو گیا تو نکاح ٹوٹ جاتا ہے. تو میں ان تمام تبلیغی حضرات سے گزارش کروں گا کہ جو اپنے ہماری سنی بیٹیوں کو لے کر کے گئے ہیں وہ سب یا رسول اللہ والی ہیں، سمجھے؟ وہ سب یا رسول اللہ یا غوث والی ہیں، تو نکاح ہی نہیں ہوا، پھر حالت کیا ہوئی روزانہ رات کو؟ اس لیے چھوڑ دو، ان کو آزاد کر دو، اپنے گھر کی کہیں ادھر ادھر سے پکڑ کر کے لاؤ. برا مت ماننا، فتویٰ ہے انشاءاللہ بتاؤں گا. یا رسول اللہ کہہ دیا تو اتنی جلن کہ نکاح ٹوٹ گیا، یا غوث کہہ دیا تو نکاح ٹوٹ گیا، معاذ اللہ. اور جب ٹوٹ گیا تو رکھا کیوں؟ چھوڑ دو. یہ تو ہمارے لیے بڑی خوشی کی بات ہے کہ ہماری بہو بیٹیاں ان کے چنگل سے آزاد ہو جائیں. پروردگار عالم سنیوں کو بھی توفیق دے کہ وہ اپنی بہو بیٹیوں کو اور اپنے گھر کی لڑکیوں کو ایسے لوگوں سے جو یا رسول اللہ کہنے کو شرک کہتے ہیں، یا غوث المدد کہنے کو شرک کہتے ہیں، اور ان کو مشرک یا رسول اللہ والوں کو کہتے ہیں، ایسے کہنے والوں کو نہ ان کے ساتھ شادی کریں نہ بیاہ کریں. یہی ہے اصل مسئلے کے اعلی حضرت. یہ فتویٰ آج آیا ہوا ہے. دوستو ہم کیا کہیں، گھر کے اس گھر کے دل کے پھپھولے جل اٹھے سینے کے داغ سے، اس گھر کو آگ لگ گئی گھر کے چراغ سے. اپنے مسلک کی حفاظت کرو، نماز پڑھو، حضور کو بے مثل جانو، اور اپنے جیسا بشر کہنے والوں سے دور رہو. اور تم ایک نہیں دس مرتبہ یا رسول اللہ پکارو. حضرت شبلی رضی اللہ تعالیٰ عنہ وقت کے اتنے بڑے ولی، وہ روزانہ ہر نماز کے بعد یا رسول اللہ کہہ کر کے درود شریف پڑھتے تھے اور حضور اسے سنتے تھے. حضور کی بارگاہ میں جب وہ حاضر ہوتے تو حضور ان کی پیشانی کو بوسہ دیا کرتے تھے. کیسا کمال ہے یا رسول اللہ کہنے والوں کا. اور لوگ کہتے ہیں یہ شرک ہے، شرک ہے. اللہ تعالی محفوظ رکھے اور ہماری زندگی میں عشق رسول کا سچا جذبہ عطا فرمائے. وما علینا الا البلاغ. کھڑے ہو کر صلاۃ و سلام پڑھ لے. یا اللہ جو میں نے خدمتیں کی ہیں میں اس لائق نہیں، لیکن تو کرم کے لائق ہے، کرم فرما اور میری خدمتوں کو قبول فرما لے. طبیعت نڈھال ہوتی جا رہی ہے، کمزور ہوتا جا رہا ہوں. اے اللہ اپنے حبیب کے صدقے میں مجھ کمزور کو توانائی عطا فرما، اور جو خدمتیں تو نے مجھ سے لی ہیں اسے قبول فرما کر آخرت کی نجات کا ذریعہ بنا دے. الہ العالمین اس محلے کے جتنے بزرگ لوگ، نوجوان لوگ جتنے ہیں، اگر وہ بیمار ہیں تو انہیں صحت و سلامتی عطا فرما، اور ان کی عمروں میں برکتیں عطا فرما. جلسے میں جتنے حاضرین اپنے ہاتھوں کو اٹھائے ہوئے ہیں، مولا ان کے ہاتھوں کو گوہر مراد سے بھر دے، امن و عافیت عطا فرما. دشمنوں کی دشمنی، حاسدوں کے حسد، اور گمراہوں کی گمراہیت سے سب کی حفاظت.